खुदावंद का शुक्र हो कि उसने आज का दिन हमें फिर दिया ताकि उसकी हजूरी में उसके नाम को जलाल दें। इससे पहले कि हम खुदावंद के कलाम को सीखना शुरू करें, जैसा कि इफिसियों 5:18 के मुताबिक, और शराब में मतवाले ना बनो क्योंकि इससे बाचलनी वाकया होती है, बल्कि रूह से मामूर होते जाओ। यहां पर खुदावंद का बंदा हर एक ईमानदार को, खुदावंद का बंदा पालूस उसूल हुक्म के तौर पर कहता है कि हमें हर रोज जब भी खुदावंद की हजूरी में आए, जमीन पर उसके रूहुल कुदस में मामूर जिंदगी गुजारने की जरूरत है, क्योंकि इंसान होते हुए हम गुनाह गलती खता करते हैं। इसके लिए जब हमारी जिंदगी में गुनाह आता है, और बाइबल मुकद्दस कहती है कि खुदा गुनाहगारों के साथ यारी नहीं रखता, खुदा गुनाहगारों के साथ अपनी बातचीत या उनकी आवाज को नहीं सुनता, इसके लिए सादा सा हल है, अपने गुनाह और कमी कमजोरी का उसके आगे इकरार करना, जैसे कि पहला यूहन्ना उसका पहला बाप उसकी 9 के मुताबिक कि अगर हम अपने गुनाहों का इकरार करें तो वो हमारे गुनाहों को माफ करने में सच्चा और आदल है। जो बहन भाई बाइबल मुकद्दस को पढ़ सकते हैं वो मेरे साथ निकालें। इससे पहले के शुरू करें, खुदावंद का शुक्र हो कि खुदावंद ने हमारे सारे सफर को बाहफाजत ठहराया, मुबारक ठहराया, और हमने खुदावंद के कलाम में से बहुत कुछ सीखा। कादर मुतलक खुदा मसीह यसू में आसमानी बाप, तेरी तमजीद हो, तेरे नाम की हमद हो। सुनने वाले तमाम बहन भाइयों पर तेरी बरकत, तेरी कुदरत, तेरी हिकमत और दनाई चाहता हूं। सबके दिलों की आंखों को रोशन कर, यसु मसीह के नाम में आमेन। जैसा कि हम खुदावन के कलाम में से सीख रहे हैं मसीही जिंदगी के बारे में और हर एक ईमानदार की उसमें हालत, इफिसियों मेरे साथ निकालें, इफिसियों 2 उसकी 8 से 10 आयत आपके लिए पढ़ूंगा। खुदावंद के कलाम में यूं लिखा है, क्योंकि तुमको ईमान के वसीला से फजल ही से निजात मिली है, और ये तुम्हारी तरफ से नहीं खुदा की बख्शिश है, और ना अमल के सबब से है ताकि कोई फखर ना करे, क्योंकि हम उसकी कारागरी हैं और मसीह यसू में उन नेक अमलों के वास्ते मखलूक हुए जिनको खुदा ने पहले से हमारे करने के लिए तैयार किया। बाइबल मुकद्दस में हमने सीखा था कि हमको उसके फजल के बायस नजात मिलती है, और जैसे मैं आपके साथ आपको सिखा रहा था कि निजात पाने पर ईमानदारों को वो तोहफे, वो बख्शिशें और वो फजल की नेमतें जो खुदावंद ईमानदारों की जिंदगी में उनके खाता में जारी करता है जब वो खुदावंद यसु मसीह के नाम पर ईमान लाते हैं और उसे अपना शख्सी निजात दहिंदा कबूल करते हैं। और ईमान लाने का मतलब सादा सी बात है कि किसी पर भरोसा करना, किसी पर एतबार कर लेना, या किसी को बहुत ताकतवर जानकर उसके हवाले अपनी जिंदगी को, अपनी सोच को कर देना। और जब ईमानदार मसीह पर ईमान लाते हैं तो वो इस बात का अहद उसके सामने करते हैं कि हाँ, हम ईमान लाते हैं कि तू हमारा निजात दहिंदा है। और ईमान सिर्फ सादा सी बात है कि ईमान के बायस हमें निजात मिलती है। जैसे बाइबल मुकद्दस में ईमान की किताब उसका 16 उसकी 30 से 31 तक हम देखते हैं कि ऐ साहिबो, ऐ उस्तादो, मैं क्या करूं कि निजात पाऊं, तो वहां पर सादा सी बात है, खुदावंद यसु पर ईमान ला तो तू और तेरा घराना निजात पाएगा। जैसा कि इस दुनिया में बहुत से लोग इस बात पर यकीन नहीं रखते کہ ایمان نام کی کوئی چیز ہے، لیکن جیسے ہی آپ اور ہر ایک ایماندار جو اس دنیا میں بستا ہے جب خداوند یسوع مسیح پر ایمان لاتا ہے تو وہ خدا کے گھرانے میں شامل ہو جاتا ہے، یعنی کہ خدا باپ جس نے اس زمین آسمان کو پیدا کیا اس کے خاندان کا رکن بن جاتا ہے، اور یہ ایمان کے باعث شروع ہوتا ہے یہ رشتہ، یہ تعلق کہ خدا کے گھرانے کے لوگ یا اس کے بیٹے اور بیٹیاں بن جاتے ہیں۔ اور یہ سب کچھ بائبل مقدس بتاتی ہے کہ پہلا یوحنا کا پہلا یوحنا کی انجیل اس کا پہلا باپ اس کی 12 آیت کے مطابق جتنوں نے اسے قبول کیا اس نے انہیں خدا کے فرزند بننے کا حق بخشا۔ جب ہم خدا کے بیٹے پر ایمان لاتے ہیں تو خدا ہمیں اپنی ان نعمتوں میں سے، ان فضل کی بخشوں میں سے بہت سے نام دیتا ہے، جیسے ایک نام آپ کے ساتھ شیئر کیا ہے، آپ کو بتایا ہے کہ اس کے بیٹیاں اور بیٹے بن جاتے ہیں، اور دوسرا جو عہدہ جو خدا نام ہمیں بخشتا ہے، جو عزت جو عظمت دیتا ہے ایماندار ہوتے ہوئے، پہلا پترس اس کا 2 اس کی 9 آیت میں خدا ایمانداروں کو شاہی کاہنوں کا فرقہ کہتا ہے، مقدس قوم کے نام سے، اور برگزیدہ نسل یعنی کہ چھڑائے ہوئے جن کو پاک کیا گیا ہو، جن کی تصدیق کی گئی ہو کہ یہ خدا کے گھرانے سے یا مقدس قوم کہلانے کے لائق ہیں۔ اور یہ صرف شروعات ہوتی ہے ایمان کے باعث۔ آج آپ کو بہت سی باتوں کے بارے میں، نہیں صرف تھوڑی سی باتوں کے بارے میں سکھاؤں گا تاکہ آپ ان باتوں کو اپنے دل میں رکھیں اور ان پر غور کریں اور ان سے برکت حاصل کریں۔ سب سے پہلی بات، جیسے ہی آپ خداوند یسوع مسیح کو اپنا نجات دہندہ قبول کرتے ہیں آپ اس کے بیٹے اور بیٹیاں اور اس نجات کے وارث ٹھہرتے ہیں جس کے لیے یسوع مسیح نے صلیب پر اپنی جان دی، یسوع مسیح نے جس کے لیے اپنے منہ پر تھکوایا، یسوع مسیح نے جس کے لیے اپنی آپ کو برے کی طرح قربان ہونے کے لیے لانتی موت یعنی کہ بری موت کا سامنا کیا، صرف کس لیے؟ بنی نو انسان کو نجات دینے کے لیے، تاکہ خدا تک بنی نو انسان کی رسائی ہو، اور اس میں خدا کہتا ہے کہ جتنوں نے اسے قبول کیا میں نے اس کے وسیلہ سے ان سب کو اپنے بیٹے اور بیٹیاں ہونے کا حق بخشا۔ اگر کوئی آپ سے کہے کہ آپ اپنی نجات کھو دو گے یا اس سے دور ہو جاؤ گے اپنے کسی گناہ کے باعث یا کسی کمزوری کے باعث، تو آپ پر یہ ظاہر کرنا چاہتا ہوں کہ یہ ممکن نہیں ہے، کیونکہ بائبل مقدس اس کے بارے میں کہتی ہے، رومیو 11 اس کی 29 آیت، یہاں پر لکھا ہے، اس لیے کہ خدا کی نعمتیں اور بلاوے بے تبدیل ہیں، خدا جن نعمتوں کو برکتوں کو دیتا ہے وہ کبھی بھی تبدیل نہیں ہوتی، اور نجات جیسے کہ تم کو ایمان کے وسیلہ سے فضل ہی سے نجات ملی ہے، اور یہ ہماری طرف سے نہیں خدا کی بخشش ہے، یعنی کہ وہ نعمت ہے جس میں کوئی بھی تبدیلی نہیں ہو سکتی۔ جب بھی بنی نو انسان انسان ہوتے ہوئے ہماری وہ پرانی انسانیت جب گناہ کرتی ہے، خدا کے خلاف سرکشی کرتی ہے، تو ہم اس کے باعث دکھ اٹھاتے ہیں، وہ دکھ ہمیں صلیب پر بھی نظر آتا ہے، جس کے لیے یسوع مسیح نے کہا، ایلی ایلی لما شباکنی، اے میرے خدا تو نے مجھے کیوں چھوڑ دیا، یعنی کہ ہماری رفاقت اس سے ٹوٹ جاتی ہے، اس کی رفاقت سے دور ہوتے ہیں، اس کے ان پروں سے، پروں کی رفاقت سے دور ہو جاتے ہیں جب گناہ کرتے ہیں، اور گناہ کے باعث ہم دکھ اٹھاتے ہیں۔ اس لیے ہمیں جب بھی انسان ہوتے ہوئے گناہ کریں تو یا گناہ ہم سے سرزد ہو، یہ نہیں کہ گناہ کرنے کی ضرورت ہے کہ ہم نجات پا چکے ہیں اور زیادہ سے زیادہ گناہ کریں، بدکاری کریں، چگلی چگالی جو بھی دنیا کے برے کام ہیں وہ کریں۔ بائبل مقدس ایسی تعلیم نہیں دیتی، بائبل مقدس نہ ہی یہ کہتی ہے کہ ہم پر اس کا فضل ہوا ہے، اس کا یہ مطلب نہیں کہ ہم گناہ میں زندگی گزاریں، جھوٹ اور فریب میں زندگی گزاریں، بلکہ جس طرح کہ وہ پاک ہے دن بدن اس کی ماند پاک بنیں۔ اور یہ کس طرح ہوگا؟ اس کے ساتھ رفاقت اور شراکت رکھنے سے۔ اور نجات صرف ایمان کے باعث ہے، جیسے کہ لکھا ہے تاکہ کوئی فخر نہ کرے، اور نہ ہی یہ عمل کے سبب سے ہے، نہ ہی کسی ایمال کے سبب سے ہے۔ یہاں پر نجات کی بات ہو رہی ہے، یہ نہیں کہ ہمیں اپنی زندگی میں کوئی نیک عمل یا نیک کام یا کسی کے ساتھ بھلائی کرنے کی ضرورت نہیں۔ اس کے بارے میں بھی ہم سیکھیں گے آگے جا کے دسویں آیت میں کہ خدا نے ہمیں کس لیے پیدا کیا ہے کہ وہ نیک اعمال کریں جن کے لیے خدا نے ہمیں مخصوص کیا ہے۔ یہاں پر بات ہو رہی ہے نجات کے بارے میں۔ رومیو اس کا پہلا باب اس کی 16 آیت میں کیا لکھا ہے؟ پالوس کہتا ہے کہ میں انجیل سے شرماتا نہیں، کیونکہ ایمان لانے والوں کے لیے نجات کیا ہے؟ خدا کی قدرت ہے۔ یہ خدا کی وہ قدرت ظاہر ہوئی، یہ خدا کا وہ کام جو کسی ہدیہ یا کسی سونے یا بھیڑ بکری کے خون سے نہیں، بلکہ اس کی قدرت اس کے بیٹے کے لہو بہائے جانے سے ہر ایمان لانے والے کے لیے نجات کا باعث بنی۔ اور 17 آیت میں اسی طرح لکھا ہے، پہلا رومیو پہلا باب، راست باز ایمان ہی سے جیتا رہے گا۔ یہ ایمان کے بارے میں آپ کو اس لیے سکھا رہا ہوں تاکہ بہت سی غلط تعلیمیں اس دنیا میں آ چکی ہیں جو مسیح کے اس کام کی ناکامی کے لیے کہتی ہے کہ اگر آپ کچھ کرو گے، اگر آپ اپنا کچھ قربان کرو گے تو تب آپ خدا کی نظر میں کچھ اچھے ٹھہرو گے، کیونکہ بائبل مقدس ہمیں صاف طور پر کہتی ہے کہ یہ بخشش خدا کی طرف سے ہے، ایمان ہی کے وسیلہ سے تم کو ایمان کے وسیلہ سے فضل ہی سے نجات ملی ہے، اور یہ خدا کی بخشش ہے اور نہ اعمال کے سبب سے ہے تاکہ کوئی فخر نہ کرے۔ جب بھی ہماری زندگی سے ہم سے گناہ سرزد ہو تو ضرورت ہے کہ شکستہ دل کی حالت میں خدا کی حضوری میں آئیں کہ باپ میں تیری حضوری میں آتا ہوں، مجھ سے یہ گناہ غلطی سرزد ہوئی ہے، نہ کہ میں نے اپنی مرضی سے چاہا، پرانی انسانیت اور میری کم علمی کے باعث یا تجھ سے میرا تعلق کمزور ہونے کے باعث میں نے گناہ کیا۔ تو بائبل مقدس اس کے بارے میں کہتی ہے، امثال اس کا 24 باب اس کی 16 آیت میں دیکھوں تو لکھا ہے کہ کیونکہ صادق 7 گرتا ہے اور وہ پھر اٹھ کھڑا ہوتا ہے، یعنی کہ جب بھی ایماندار گناہ میں گرے اسے خدا کے پاس سہارا لینے کی ضرورت ہے، کیونکہ ہمارا ایک مخالف ہے، وہ نہیں چاہتا کہ ہم اس شرمندگی سے، ہم اس گناہ کی آلودگی سے باہر آئیں جس کا کفارہ یسوع مسیح نے دیا ہے۔ وہ مسلسل طور پر چاہتا ہے کہ شرمندگی میں زندگی گزاری جائے۔ اس لیے جب بھی آپ کی زندگی میں آپ سے کوئی گناہ، غلطی، خطا آپ کی کم عملی کے باعث ہوتی ہے، کم عملی کے باعث یا خدا کے ساتھ کسی طرح کا تعلق مضبوط نہیں، تو صرف خدا کے پاس آنے کی ضرورت ہے۔ وہ آپ کے لیے محبت کا پیغام رکھتا ہے کہ اگر تم اپنے گناہوں کا اقرار کرو گے تو میں تم کو معاف کروں گا، کیونکہ میں سچا اور عادل ہوں اور تمہاری ساری ناراضگی کو پاک اور صاف کر سکتا ہوں۔ ایمان کے سبب سے نہیں بلکہ خدا کے فضل سے۔ بائبل مقدس کہتی ہے کوئی بشر خدا کے نزدیک شریعت کے اعمال کے से रासबाज नहीं ठहर सकता। इसका क्या मतलब है? सादा सी बात है कि अगर हम सारी शरीयत पर अमल करें और शरीयत का एक ही कानून तोड़ें तो हमारी सारी रासबाजी नारास्ती में गिनी जाती है। इसीलिए खुदा बाप ने अपने बेटे को इस जमीन पर भेजा और बनीनु इंसान की खुदा के साथ रफाकत हुई सिर्फ यीशु मसीह के उस कफारा के बायस, यीशु मसीह के सलीब पर जान देने के बायस। और जो दिन आप आने वाले हफ्ते में मनाने वाले हैं कि यीशु मसीह मुर्दों में से जी उठा, उस काम के बायस जो उसने सलीब पर किया, खुदा ने ये खुशखबरी अपने नबियों के वसीला से, अपने कलाम के वसीला से इस दुनिया को दी। और लिखा है कि जितनों ने उसे कबूल किया उसने उन्हें खुदा के फर्जंद बनने का हक बख्शा। खुदा ने कभी भी मौत को तैयार नहीं किया। मौत का इस दुनिया में आने का हमें किस तरह पता चलता है कि इंसान ने सरकशी की। और यूहन्ना 3:16 में क्या है कि खुदा ने दुनिया से ऐसी मोहब्बत रखी कि अपना इकलौता बेटा दे दिया ताकि जो कोई इस पर ईमान लाए हलाक ना हो बल्कि हमेशा की जिंदगी पाए। और सजा का हुक्म ये है कि जो कोई उसके बेटे पर ईमान नहीं लाता वो मुजरम ठहराया जाता है, बल्कि उस पर सजा का हुक्म हो चुका। ये 17वीं और 18वीं आयत यूहन्ना 3 बताती है। और मौत सिर्फ सरकशी और नाफरमानी के बायस बनी इंसान की जिंदगी में काम करती है। बेशक हम जिस्मानी तौर पर मरते हैं, लेकिन आपसे जो बात कर रहा हूं वो रूहानी मौत के बारे में बात कर रहा हूं, यानी कि खुदा से अलहदगी। वो लोग खुदा से अलहदगी की जिंदगी गुजारते हैं जो उसके बेटे का इनकार करते हैं, जो उसके बेटे को अपना निजात दहिंदा कबूल नहीं करते। ये जरूरी नहीं कि हम मसीही घराने में पैदा हो गए हैं तो हमारी निजात हो चुकी है। बाइबल मुकद्दस कहती है कि ईमान लाना जरूर है और ईमान के लिए इकरार जुबान से और दिल से कबूल करने की जरूरत है। और इसके लिए बाइबल मुकद्दस साफ तौर पर किसी की तरफदारी नहीं करती। सिर्फ बुनियाद है यीशु मसीह पर ईमान लाना। खुदा की ये रासबाजी किस तरह बनी इंसान तक पहुंची? यीशु मसीह पर ईमान लाने के सबब से। ईमान लाने वालों को ये कुदरत, ये रफाकत और ये मिरास हासिल है और हमेशा की जिंदगी और खुदा बाप तक रसाई सिर्फ यीशु मसीह के वसीला से है, जिसने कहा कि राह हक और जिंदगी मैं हूं। रसाई का मतलब है कि हर एक ईमानदार की खुदा बाप तक पहुंच, हर एक ईमानदार के लिए खुदा तक जाने का रास्ता, हर एक ईमानदार के लिए यीशु मसीह वो जिंदगी का रास्ता बना। इसीलिए बाइबल मुकद्दस में रोमियो 5:5 उसकी 2 आयत में लिखा है, जिसके वसीला से ईमान ही के सबब से उस फजल तक हमारी रसाई भी हुई जिस पर हम कायम हैं। हमें अपने ईमान पर कायम रहने की जरूरत है क्योंकि इस दुनिया के हालात बहुत जल्द बिगड़ने वाले हैं और आप बहुत से हालात को बिगड़े हुए देख रहे हैं और इसमें हमें अपने ईमान पर कायम रहने की जरूरत है। हालात बिगड़ेंगे, बहुत सी अफवाहें उठेंगी और बहुत सी गलत तालीमें उठ खड़ी होंगी, जैसे मकाशवा की किताब में हमें जिक्र मिलता है। बहुत से बुरे हालात होंगे लेकिन हमें उस फजल तक रसाई हासिल है तो हमें अपने ईमान पर कायम रहने की जरूरत है। इसी तरह मेरे साथ देखें, रसाई के मतलब आपके साथ कुछ हवाला जात शेयर करना चाहता हूं। इफ्सियों 2 उसकी 16 आयत में, क्योंकि उसी के वसीला से हम दोनों की, यानी के यसु मसीह के वसीला से हम दोनों यानी के हर एक ईमानदार की एक ही रूह में बाप के साथ बाप के पास रसाई होती है। यहां पर ये आयत आप पढ़ सकते हैं इफ्सियों 2 उसकी 18 आयत को, क्योंकि उसी के वसीला से हम दोनों की एक ही रूह में बाप के साथ रसाई होती है। और इसी तरह फिर इफ्सियों 3 उसकी 12 आयत में भी लिखा है, जिसमें हमको उस पर ईमान रखने के सबब से दलेरी है और भरोसे के साथ रसाई है। पहली बात कायम रहने की जरूरत है और दूसरी बात हमें दलेर होने की जरूरत है कि जिस चीज पर, जिस कुदरत पर और जिस शख्स पर आपका भरोसा है वो आपको बचाने की कुदरत और ताकत रखता है, और उस पर भरोसा और दलेरी से कायम रहने की जरूरत है। इंसान होते हुए जब भी गुनाह हमारी पुरानी इंसानियत के वसीला से हम पर काबज आए तो हमें सिर्फ अपने खुदा के हजूर में अपने गुनाहों का इकरार करके उसके रूह कुद्दस की रहनुमाई में और कलाम की रोशनी के वसीला से फतामंद जिंदगी गुजारने की जरूरत है। इसीलिए खुदा के कलाम में हमें ये हुक्म है, बल्कि रूह से मामूर होते जाओ। और ये ईमानदारों के लिए खुदा की तरफ से दावतनामा के तौर पर है कि मैं तुम्हें ये दावतनामा देता हूं। ये मोहब्बत का हुक्म है कि तुम्हें रूह से मामूर होने की जरूरत है। और जब भी गुनाह करें, जब भी हमारी जिंदगी से गुनाह सरजद हो, जब से मुराद ये नहीं कि आप चाहिए आप अपनी ख्वाहिश से गुनाह करें, बल्कि पुरानी इंसानियत के जोर के अंडर जब आप गुनाह करते हैं तो खुदा की मदद की जरूरत है। तीसरी बात, यसु मसीह ने सलीब पर निजात के काम की तकमील से खुदा तक रसाई को मुमकिन बनाया, इसलिए हमें हर रोज उसके फजल के तख्त के पास बड़ी दलेरी के साथ आने की जरूरत है, क्योंकि वो हमारी मदद कर सकता है। उसमें कायम रहने की जरूरत है, उसमें भरोसा और दलेरी रखने की जरूरत है। और इब्रानियों 4:16 आयत के मुताबिक, पस आओ हम फजल के तख्त के पास दलेरी से चलें, ताकि हम पर रहम हो। मसलसल तौर पर उसके रहम की दौलत की जरूरत है और फजल हासिल करें। मुसलसल तौर पर उसके रहम में, उसके फजल में जिंदगी बसर करें, जो जरूरत के वक्त हमारी मदद कर सकता है। वो हमारी मदद कर सकता है, कोई इंसान हमें नहीं छुड़ा सकता। निजात ईमान के वसीला से और ये खुदा के फजल से है, ताकि कोई फखर ना करे। खुदावंद यसु मसीह ने अपने आप को खुदा की नजर खुशबू की मानद वक्फ कर दिया, कुर्बान कर दिया। और जैसे पिछले दिनों में आपके साथ चंद एक गवाहियां शेयर की थी भाई जुल्फकार के बारे में, अपने अब्बू के बारे में, और आज कुछ अपने बारे में बताना चाहता हूं कि खुदा हमें सरबुलंद करता है। क्यों? जब हम उसके साथ वफादार रहते हैं, जब हम उसके हुक्म को मानते हैं। बाइबल मुकद्दस कहती है कि कुर्बानी चढ़ाना हुक्म मानना कुर्बानी चढ़ाने से बेहतर है। खुदा हमारे दिलों की कुर्बानी चाहता है और खुदा हमसे ये चाहता है कि जिस तरह उसके बेटे ने फरमाबरदारी में जिंदगी गुजारी, हम भी उसकी फरमाबरदारी में जिंदगी गुजारें। खुदा ये हर एक ईमानदार से नजर की कुर्बानी चाहता है, जिसमें वो चाहता है कि अपनी सलीब उठाओ और मेरे पीछे हर होज हो लो, यानी कि अपने खुदी का इनकार करना, जिसके बारे में यसु मसीह ने अपने आप को खाली कर दिया, حالانکہ مکمل خدا تھا اور انسانوں کے تابع ہو گیا، مشابہ ہو گیا، انسانوں کی مانت بن گیا اور خدا باپ کی مرضی کو پورا کیا، موت بلکہ صلیبی موت گوارا کی، تاکہ ہر ایک بنی نو انسان کی خدا تک رسائی، خدا تک پہنچنے کا وہ راستہ بنا۔ یوحنا 4 باب اس کی 25ویں آیت میں باپ اپنے لیے ایسے ہی پرستار ڈھونڈتا ہے، کیسے؟ باپ ابراہیم کی طرح کے پرستار۔ آپ اس کہانی سے واقف ہوں گے کہ خدا نے اسے حکم کیا، اسے خدا نے اسے بہت ضعیف عمر میں جا کر اولاد دی، اور پھر خدا نے جب وہ 16 یا 20 برس کا ہوا، بہت سے لوگ اس کی کہانی کے بارے میں بتاتے ہیں کہ وہ چھوٹا سا بچہ ہے، لیکن وہ وہاں پر سمجھدار نظر آتا ہے اور کیا کیا کہ اسے کہا کہ جا کر اپنے بیٹے کو قربان کر میرے لیے۔ جب اس کے بیٹے نے پوچھا کہ باپ یہاں پر لکڑیاں ہیں، یہاں پر مذبح ہے، یہاں پر چھری موجود ہے، لیکن برا کہاں پر ہے؟ تو باپ ابراہیم نے کہا کہ خدا خود اپنا برا مہیا کرے گا، اور خدا نے کیا۔ ہمیں ایسا ایمان، ایسی نظر، ایسی پرستش کرنے کی ضرورت ہے۔ پرستش کا مطلب یہ نہیں کہ صرف پرستش کر لی یا خدا کے حضوری میں اس کے گیت گا لیے اور بات ختم۔ خدا ہم سے ایسی نظر اور ایسی پرستش چاہتا ہے۔ پیدائش کی کتاب میں، پرانے نامہ میں پہلی مرتبہ یہ لفظ استعمال ہوا۔ پیدائش کی کتاب اس کی 22ویں باب اس کی 5ویں آیت میں نظر کے طور پر، اور نئے نامہ میں متی کی انجیل میں جب مجوسی آئے تو انہوں نے اس سے خداوند یسوع مسیح کو سجدہ کیا، وہاں پر بھی ورشپ کا لفظ استعمال ہوا۔ ہمیں اپنے باپ کی پرستش اور نظر اپنی زندگی کو کرنے کی ضرورت ہے، ایسے ایماندار بن کر زندگی گزارنے کی ضرورت ہے، کیونکہ اس دنیا کی خدا باپ نہیں چاہتا کہ ہم شکل بنے۔ بائبل مقدس میں آپ جانتے ہوں گے رومیو 12 باب اس کی 2 آیت میں، پہلی آیت میں، اس جہاں کے ہم شکل نہ بنو بلکہ اپنی صورت اور شکل بدلتے جاؤ اور خدا کے حضور زندہ اور پاک اپنی قربانی کو چڑھاؤ۔ زندہ اور پاک قربانی، یہی تمہاری مقبول عبادت ہے، یعنی کہ پرستش ہے، جب ہم خدا کی مرضی سے اپنی زندگی گزارتے ہیں۔ اور میرے ساتھ دیکھیں عبرانیوں 11 باب اس کی 20ویں آیت میں اور 17ویں آیت میں کیا لکھا ہے، ایمان ہی سے ابراہیم نے ازمائش کے وقت اسحاق کو نظر گزرانے اور جس نے وعدے کو سچا مان لیا تھا وہ اس اکلوتے کو نظر کرنے لگا۔ یہ ہے سچی عقیدت، پرستش، عبادت، جو خدا ہر ایک ایماندار سے آج چاہتا ہے، نہ کہ صرف ایک یا دو گیت گا لیے دن میں اور پرستش کا حق ختم ہو گیا۔ ہر روز، ہر وقت اپنے آپ کو اس کی نظر کرنے کے لیے تیار ہونے کی ضرورت ہے، جیسے باپ ابراہیم ازمائش کے باعث اپنے بیٹے کو نظر کرنے کے لیے، اس کی پرستش کرنے کے لیے، اس کے حضور سجدہ کرنے کے لیے، اپنے بیٹے کو قربان ہونے کے لیے، قربان کرنے کے لیے تیار ہو گیا۔ آج اپنی زندگی کے بارے میں دیکھیں، میں ہر روز اپنی زندگی میں سوچتا ہوں کہ خدا باپ کی پرستش روح اور سچائی سے کروں، گیت گاتے ہوئے، اور اپنی زندگی کو ہر روز اس کی نظر کروں تاکہ اس کا مقصد میری زندگی میں پورا ہو۔ کیونکہ یہ دنیا عارضی ہے، اس کی خواہشیں عارضی ہیں اور اس کی سب چیزیں فانی ہیں، فنا ہونے والی ہیں، لیکن ہمارا تعلق یسوع مسیح کے ساتھ، کیا باپ کے ساتھ ہوا، اس تک رسائی ہوئی ہے، تو پھر کیوں نہ ایسی قربانیاں چڑھائی جائیں ایسی قربانیاں چڑھائی جائیں جو باپ کو پسندیدہ ہیں۔ میرے ساتھ ایک حوالہ دیکھیں، اس کے ساتھ ہم خداوند کے کلام کو ختم کریں گے۔ جیسے میں نے آپ کو شروع میں بتایا تھا کہ ہم کیا ہیں، اس کی شاہی قوم، اس کے بیٹے اور بیٹیاں، ہر ایک ایماندار۔ پہلا پترس اس کا دو باپ، اس میں سے ایک آت آپ کے ساتھ دیکھوں گا اور آپ کو سکھاؤں گا اس کے بارے میں۔ تم بھی، پانچویں آیت میں، تم بھی زندہ پتھروں کی طرح روحانی گھر بنتے جاؤ، تاکہ کاہنوں کا مقدس فرقہ بن کر ایسی روحانی قربانیاں چڑھاؤ جو یسوع مسیح کے وسیلہ سے خدا کے نزدیک مقبول ہوتی ہیں۔ ایسی روحانی قربانی چڑھانے کی ضرورت ہے ہر روز، اپنی خواہشوں کو رد کرنے کی ضرورت ہے۔ اگر کوئی شراب پینے کی لذت رکھتا ہے تو وہ شراب کے پیسے یا وہ شراب کی لذت کو دور کر کے وہ روپیہ پیسہ، وہ وقت، وہ ساری قوت اور طاقت خدا کی نظر کرنے کی ضرورت ہے۔ یس، ایسی روحانی قربانیاں خدا چاہتا ہے، ہمارے ہونٹوں سے گواہی کی قربانیاں چاہتا ہے، ہمارے ہونٹوں سے اپنی عقیدت کی قربانیاں چاہتا ہے، اور وہ چاہتا ہے کہ کسی بت کا نام آپ کے منہ سے نہ نکلے بلکہ اس زندہ خدا کا جس نے ساری دنیا کو اور آپ کو پیدا کیا ہے، اس کی تمجید ہو۔ اگر آپ، جیسا کہ جانتے ہیں کہ ایمان کے باعث روحانی کاہن، اس کی مقدس قوم، اس کے برگزیدہ نسل ہیں، تو پھر ہماری روحانی قربانی کہاں پر ہے؟ ہم عبادت میں آدھا یا پانچ منٹ یا دس منٹ زیادہ بیٹھ جائیں تو ہمارا جی گھبرانا شروع ہو جاتا ہے۔ خدا ہم سے محبت کرتا ہے تو ہمیں بھی اس کے ساتھ محبت کرنے کی ضرورت ہے، ہمیں بھی اس کے لیے اپنا وقت، اپنے روپیہ، اپنا پیسہ، اپنی ان عزیز چیزوں کو جو اس دنیا کی ہیں قربان کر کے کہنے کی ضرورت ہے کہ میں حاضر ہوں۔ ضرور ہے کہ ہر روز میں گھٹوں اور تو میری زندگیوں میں بڑھتا جائے، تو میری زندگی میں اولویت پائے، اور یہ ہے روحانی قربانی جو خدا چاہتا ہے۔ سوچنے کی ضرورت ہے کہ سارا جو بھانج تھی، جو انتظار کرتی رہی، تقریباً وہ 90 اور تقریباً 75 سال کی عمر میں جب اس کے ساتھ وعدہ کیا گیا، تو وہ جب 99 سال، 100 سال کے قریب کے جب اس نے اپنا وعدہ قبول پایا، تو خدا اسے پھر کہتا ہے کہ اسے قربان کر دے۔ کیسے اس کے دل کے حالات ہوں گے، لیکن اس نے اپنے وعدہ کرنے والے کو سچا جانا کہ اگر وہ مجھے ایسی حالت میں اولاد دینے کی قدرت رکھتا ہے، تو وہ دوبارہ بھی پتھروں سے اولاد پیدا کرنے کی قدرت رکھتا ہے۔ ہمیں صرف ضرورت ہے ایمان دار ہوتے ہوئے اپنی روحانی قربانی اس کے حضور چڑھانے کی۔ ہم سیکھیں گے روحانی نعمتوں کے بارے میں آگے چل کر، لیکن اب وقت تھوڑا ہے، لیکن ہم جلد خداوند کے کلام میں سے سیکھیں گے کہ ہم کس طرح اپنی روحانی قربانی کو خدا کے حضور گزرانے، ہمارے پاس کون سی برکت ہے، کون سی نعمت ہے، کون سا تحفہ خدا کی طرف سے ہے، اس کے بارے میں سیکھیں گے۔ خداوند آپ کے دلوں کی آنکھوں کو روشن کرے اور آپ باپ ابراہیم کی طرح ایمان میں قدم اٹھانے والے بنیں، تاکہ روحانی قربانی اس کے حضور چڑھانے والے بنے اور اپنے شاہی کہن ہونے کا، شاہی بیٹیاں اور بیٹے ہونے کا حق اس زمین پر ادا کرنے والے بنے، تاکہ اس کے نام کو جلال ملے، تاکہ آپ کی نظریں خدا کے نزدیک مقبول ٹھہریں۔ آئے ہم خداوند کے حضور جھکیں۔ قادر مطلق آسمانی باپ، تیرا شکر ہو کہ تو ہمارا چرواہا ہے اور تو ہمارا کاہن ہے، اور تو چاہتا ہے کہ ہم تیرے حضور اپنے خداوند خدا اپنے بدن ایسی قربانی ہونے کے لیے نظر کریں تو جو تیری نظر میں زندہ اور پاک اور خدا باپ تجھ کو پسندیدہ ہو، کیونکہ یہی तू बताता है कि मेरी मकूल इबादत है। खुदा बाप हमें ऐसी मकूल इबादत, हमें ऐसी रूहानी कुर्बानियां अपने हजूर गुजरानने की हिकमत और दनाई दे, ताकि इस दुनिया के बनकर जिंदगी ना गुजारे बल्कि इस जमीन पर मसाफराना जिंदगी गुजारे और हर रोज हर लम्हा सारा जलाल यसु मसीह के नाम को मिलता जाए और हम घटते जाएं और तू बढ़ता जाए। यसु मसीह के नाम में सबके लिए खुदावंद बरकत चाहता हूं। आमेन।